मुक्ति को मार्ग,
मुक्ति को मार्ग ये तो उन बाबे की बाजारे सचार जीवन होने ने हूँ स्वगाम जाना लाई स्वगाम जाना
नमस्कार श्रोतावर्ग, बाइबलले भन्दछ धन्य तिनीहरू जसले वचन पढ्दछ सुन्दछ र त्यसमा लेखिएका कुराहरू पालन गर्दछ। परमेश्वर चाहनुहुन्छ हामीहरू केवल वचन पढ्ने र सुन्ने मात्र होइन तर व्यवहारिकताको जीवनमा लागू गरेर आत्मिकतामा बढिरहौँ। यो विचारलाई नै मनमा राखेर आउनुहोस् वचन अध्ययनतिर लागौँ।
मित्र अब आउनुहोस् प्रार्थना गरौँ। स्वर्गीय र पृथ्वीमा विराजमान हुनुहुने हाम्रो जीवित अनि सामर्थी परमेश्वर बुबा, हामी तपाईँको महान प्रेम असीम अनुग्रहको लागि धन्यवाद दिन चाहन्छौँ, किनकि प्रभु कारण नै आज हामी जो छौँ सो छौँ। हामी त प्रभुजी एउटा नालायक तुच्छ व्यक्तिहरू थियौँ, पापमा गुमेका निन्दित व्यक्तिहरू थियौँ, नर्कतिर लागिरहेका असह्य पापीहरू थियौँ, तर तपाईँले आफ्नो अनुग्रह हामी प्रत्येकमाथि दर्शाउनु भयो, आफ्नो एकलौते पुत्र प्रभु येशूलाई यस संसारमा पठाउनु भएर र उहाँ हाम्रो पापको निम्ति कलवारीको क्रुसमा मर्नुभयो र हामीलाई पापबाट उद्धार र मुक्ति दिनुभयो, किनकि प्रभु हामीले त्यस क्रुसको तपाईँको कार्यमा येशु प्रभुको कार्यमा विश्वास गर्यौँ र प्रभु आज तपाईँले हामीलाई आफ्नो सन्तान बनाउनु भएको छ, हामीलाई अनन्त जीवनको आश्वासन र निश्चयता दिनुभएको छ, धन्यवाद छ। अनि प्रभु तपाईँले हामीलाई त्यति मात्र होइन हरेक क्षेत्रमा आशिष दिनुभएको छ। तपाईँले हामीलाई यी हाम्रा महान श्रोताहरू दिनुभएको छ जसले आफ्नो समय हामीलाई यस वचन अध्ययनमा सँगै अध्ययन गर्ने काममा साथ दिइरहेका छन् र आफ्नो बहुमूल्य समय निकालेर यो वचन अध्ययनमा उनीहरू लागिरहेका छन्। प्रभुजी साथै म प्रार्थना गर्छु कि तपाईँ उनीहरूलाई सधैँ तपाईँको वचन अध्ययनमा लागिरहने, तपाईँसँगको प्रेममा रमिरहने र जोडिरहने हृदय र मन दिनुहोस्। धन्यवाद प्रभु तपाईँले हाम्रो प्रार्थना सुन्नुभएको लागि अनि उत्तर दिनुभएको लागि। येशु ख्रिस्टको नाममा यो प्रार्थना माग्छु, आमेन। मित्र अघिल्लो दिनमा हामीले बाइबल अध्ययन प्रस्थान 12 अध्याय पद 1 13 पद बाट गरिरहेका थियौँ, जहाँ हामीले देख्यौँ इसरायलीहरूको निस्तार चाडको स्थापन अनि परमेश्वरले निर्देशन दिनुभयो कि हरेक जहानले एक पाठा ल्याएर राखोस् र त्यो पाठो चाहिँ खोट रहित र पहिलो वर्षको पाठो हुनु पर्दथ्यो र त्यस पाठो वा भेडालाई बेलुकी मार्नु पर्दथ्यो र त्यसको रगत लिएर जुन घरमा त्यो खाइन्छ त्यसको घरको चौकसको दुईपट्टिका खामाहरू र माथिल्लो खामामा लाउनु पर्दथ्यो अनि त्यो बलिदानको मासु कसरी खानु र केसँग खानु सबै परमेश्वरले निर्देशन दिनुभयो। पद 8-13 भनिएको छ, म एकपल्ट पढिदिन्छु। तिनीहरूले त्यही रात त्यसको मासु आगोमा पोलेर खमिर नहालेको रोटीसित खाउन्, तिते सागसित तिनीहरूले त्यो खाउन्, त्यो काँचै नखाओ, पानीमा उसिनेर पनि होइन तर आगोमा पोलेर त्यसको खुट्टाहरू र आन्द्र भुँडी समेत खाओ, त्यसबाट केही पनि बिहानसम्म नउबार्नु, तर केही बिहानसम्म रह्यो भने त्यो आगोमा जलाइदिनु। पटुका कसेर खुट्टामा जुत्ता लाएर हातमा लौरो लिएर र हतार हतार गरी तिमीहरूले त्यो खानु, यो परमप्रभुको निस्तार चाड हो।
किनकि त्यस रात म मिश्रभित्र भएर जानेछु र मिश्रका मानिस र पशु दुवैका प्रथम जन्मेकाहरूलाई मार्नेछु र मिश्रका सबै देवताहरूका विरुद्धमा म इन्साफ गर्नेछु। म परमप्रभु हुँ औ तिमीहरू बसेका घरहरूमा त्यो रगत तिमीहरूका निम्ति चिन्ह हुनेछ। जब म त्यो रगत देख्नेछु तब तिमीहरूलाई चाहिँ छोडिदिनेछु र मैले मिश्रलाई प्रहार गर्दा नाश गर्ने कुनै विपत्तिले तिमीहरूलाई छुने छैन। मित्र, ती बलिदानको पाठले ख्रिस्टको सङ्केत गर्दथ्यो जसले संसारको पापको उठाइ लैजानु हुने थियो अनि जसको घरको चौकासमाथि रगत छ त्यो घरको परिवार मात्र बस्ने थिए। जब मृत्युको स्वर्गीय दूत त्यस हरेक घरहरू हुँदै पार गर्नुहुँदा मित्र केवल त्यस बलिदानको रगतले मात्र इसरायलीहरूलाई बचाउन सक्थ्यो अनि हाम्रो पापबाट बचाउन केवल परमेश्वरको थुमा ख्रिस्टको रगतले मात्र सक्छ। बाइबलले भन्छ रगत नबगाइकन पापको प्रायश्चित हुँदैन अनि येशूले हामी सम्पूर्ण पापी मानव जातिको निम्ति त्यो गर्नुभयो। तर उहाँले आफ्नो उद्धार मुक्ति हरेक मानिसलाई दिनुभए तापनि मानिसहरूले गर्नुपर्ने कर्तव्य छ उहाँको क्रुसको बलिदानमा विश्वास गर्नुपर्छ। यदि इसरायलीहरूले आफ्नो चौकासमा बलिदानको रगत नलगाएको भए तिनीहरू पनि नाश हुने थिए जब मृत्यु ल्याउने स्वर्गीय दूत त्यहाँ भएर जानुहुने थियो अनि इसरायलीहरूले चौकासमा लगाएको रगतमा विश्वास र भरोसा गर्नुपर्दथ्यो र त्यसले नै तिनीहरूलाई बचायो। त्यसरी नै हामीले उहाँको छुटकारा वा उद्धारको बलिदानमा विश्वास गर्छौँ भने मात्र पापबाट र पापको दण्डबाट मुक्ति र उद्धार पाउनेछौँ। आज हामी प्रस्थान 12 अध्यायको पद 14 लिएर 51 पदसम्म देख्नेछौँ। म पद 13 नै पढिदिन्छु। यहाँ यस प्रकार लेखिएको छ, औ तिमीहरू बसेका घरहरूमा त्यो रगत तिमीहरूका निम्ति चिन्ह हुनेछ। जब म त्यो रगत देख्नेछु तब तिमीहरूलाई चाहिँ छोडिदिनेछु र मैले मिश्रलाई प्रहार गर्दा नाश गर्ने कुनै विपत्तिले तिमीहरूलाई छुने छैन। यसपछि आगे हामी बढ्छौँ। पद 14-16 भनिएको छ, त्यो दिन तिमीहरूको निम्ति एउटा स्मरणीय दिन हुनेछ र तिमीहरूले त्यो दिन प्रभुको निम्ति चाड मनाउनेछौ। तिमीहरूले त्यो पुस्तौँसम्म सदाको निम्ति एउटा धार्मिक विधान स्वरूप मान्नु। 7 तिमीहरूले अख्मिरे रोटी खानु। पहिलो दिनमा नै तिमीहरूले आफ्ना आफ्ना घरबाट खमिर निकाल्नु, किनभने जसले पहिलो दिनदेखि 7 खमिर हालेको रोटी खाला त्यो मानिस इसरायलबाट बहिष्कार हुनेछ। पहिलो दिन तिमीहरूका निम्ति पवित्र महासभा हुनेछ, 7 पनि पवित्र महासभा हुनेछ। ती दिनमा कुनै किसिमको काम नगर्नु, केवल हरेक मानिसले खानाको निम्ति जति गर्नुपर्छ त्यति मात्र गर्नु। मित्र, लेबीको पुस्तकमा निस्तार चाडको लागि निर्देशनहरू दिएको छ। त्यसपछि अख्मिरे रोटीको चाडको जुन यसको भाग थियो, तर यसले चाहिँ निस्तार चाडपछि मात्र स्थान लिएको थियो। वास्तवमा मृत्यु ल्याउने स्वर्गदूतको सम्बन्धमा गर्नुपर्ने यससँग सरोकार केही थिएन। यससँग तिनीहरूको उद्धार वा छुटकारासँग गर्नुपर्ने काम केही थिएन। यो चाहिँ घरभित्र तिनीहरूको लागि सङ्गतिको चाड हो। यो निश्चय नै कर्तव्य थियो, परमेश्वरले आज्ञा गर्नुभएको थियो, अनि यो अवसर वा मौका पनि थियो। तिनीहरू परमेश्वरसँग सङ्गति गर्नुपर्दथ्यो। 17 भनिएको छ, तिमीहरूले खमिर नहालेको रोटीको चाड मान्नु, किनकि यही दिनमा नै मैले तिमीहरूका सारा दलबललाई मिश्रबाट ल्याएको छु। यसकारण त्यो दिन तिमीहरूले सदाको निम्ति एउटा धार्मिक विधान स्वरूप मान्नु। तिनीहरूले उजाड स्थान यात्रामा अख्मिरे रोटी खाएथे, किनभने निस्तार चाडको साँझमा तिनीहरू मिश्रबाट निकालिए र तिनीहरूले 7 रोटी खाए। यो कुराको टिप्पण गर्नुहोस् कि यो अख्मिरे रोटी हो। यदि तिनीहरूले खमिरे रोटी खाएको भए तिनीहरूलाई सङ्गतिबाट बहिष्कार गरिन्दथे। खमिर पद 14-20 पदको बीच 8 उल्लेख गरिएको छ अनि पद 19-20 यस प्रकार लेखिएको छ, 7 तिमीहरूका घरमा केही खमिर नहोस्, जस कसैले खमिर भएको केही खाला, त्यो चाहिँ प्रवासी होस् चाहे देशमा नै जन्मेको होस्, त्यो इसरायलको समुदायबाट बहिष्कार हुनेछ। तिमीहरूले खमिर हालेको केही पनि नखानु, तिमीहरूका समस्त घर घरमा खमिर नहालेको रोटी खानु। खमिर दुष्टको वा खराबको सिद्धान्तको प्रतीक गर्दछ। यसले दुष्ट, खराब र अप्रिय कुराको प्रतिनिधित्व गर्दछ। मतीको 13 अध्यायमा एक स्त्रीको बारेमा उखान वा दृष्टान्त छ, जसले 3 पाती गहुँको पिठोमा त्यो जम्मै खमिरी नभइन्जेल लुकाइराखे। 3 पाती गहुँको पिठोले परमेश्वरको वचनको प्रतिनिधित्व गर्दछ, अनि खमिर दुष्ट, खराब सिद्धान्त यसमा हालिएको छ। मित्र, आज परमेश्वरको वचनको शिक्षामा खमिर मिसाइएको छ। हरेक झुट्टा शिक्षाहरूले बाइबल प्रयोग गर्छन्, तर यससँग झुट्टा शिक्षा सिद्धान्तको मिसाउँछन्, अनि यही नै इसरायलका सन्तानहरूलाई यसबाट टाढा रहन भनिएको थियो। हाम्रो प्रभुले खमिरको मामलालाई मतीको सुसमाचारमा स्पष्ट बनाउनु भयो। मती 16 अध्यायको 6 पदले भन्छ, होसियार रहो, फरिसी र सदुकीहरूको खमिरबाट बच। यसपछि मती 16 अध्यायको 11 पदमा उहाँ निरन्तर आफ्नो भनाइलाई जारी राख्नुहुन्छ, मैले रोटीको विषयमा भनेको होइन तर सदुकी र फरिसीहरूको खमिरबाट होसियार रहो भनी भनेको। तिमीहरू कसरी बुझ्दैनौ? यस समयमा प्रभुका चेलाहरूले सोचे कि उहाँ भौतिक रोटीको बारेमा बोलिरहनु भएको थियो। पछिबाट तिनीहरूले बुझे कि प्रभुले फरिसीहरूको शिक्षा वा सिद्धान्तको बारेमा बोलिरहनु भएको थियो, जुन दुष्ट, खराब थियो। अख्मिरे रोटी अति नै स्वादिष्ट हुँदैन। त्यहाँ थुप्रै मानिसहरू छन् जो शुद्ध परमेश्वरको वचनको अख्मिरे रोटी बाइबल अध्ययन गर्न मन पराउँदैनन्। धेरै क्रिस्चियनहरू चर्चमा खाली सामाजिक समय, कुनै विशेष सङ्गीत कार्यक्रमको समयमा मात्र आउन मन पराउँछन्, तर परमेश्वरको वचनको सुन्न होइन। तिनीहरूलाई परमेश्वरको वचन मन पर्दैन, किनभने यो तिनीहरूको निम्ति स्वादिष्टको छैन। तिनीहरूको निम्ति यो अख्मिरे रोटी हो। मित्र, अख्मिरे रोटी खमिरे रोटी जस्तो स्वादिष्ट हुँदैन, तर परमेश्वरको वचन त्यो भोजन हो जुन उहाँको सन्तानका निम्ति असल हुन्छ। पद 22 र 23 भनिएको छ, हिसाबका झुप्पा भाँडाको रगतमा चोपेर चौकासको माथिल्लो भाग र दुवैतिरका खामामा छ्याप्नु, औ तिमीहरूमध्ये कोही पनि बिहानसम्म घरको ढोका बाहिर ननिस्कनु, किनकि परमप्रभु मिश्रीहरूलाई प्रहार गर्नु देशभित्रबाट भएर जानुहुनेछ। जब उहाँले चौकसको माथिल्लो भाग र दुवैतिरका खामामा रगत देख्नुहुनेछ, तब परमप्रभुले त्यस ढोकालाई छोडेर निस्तार गरी विनाश पार्नेलाई तिमीहरूका घरमा तिमीहरूलाई मार्न भनी पस्न दिनुहुन्न। तिनीहरूले चौकसको माथिल्लो भागमा कसरी रगत राखे? हिसब चाहिँ सानो पौधाको झुप्पो हो जुन ढुङ्गामा पहरामा उम्रन्छ। यसलाई रगत घरमा छर्कनलाई प्रयोग गरिएको थियो। मेरो निम्ति हिसबले विश्वासको प्रतिनिधित्व गर्छ। त्यही नै तरिकामा ख्रिस्टको रगत तपाईँ र मेरो जीवन र हृदयमा लगाइएको छ। ख्रिस्टले तपाईँको निम्ति क्रुसमा गर्नुभएको काममा विश्वास गर्नु पर्छ। यसपछि निम्न पदहरूमा हामी देख्छौँ, 10 महामारीको विपत्ति, जेठो सन्तानको मृत्यु। यो मिश्रको मुलुकमा आएको अन्तिम विपत्ति र दण्ड हो। परमेश्वरले यसको लागि आफ्ना जनहरूलाई तयारी गर्नुभयो। इसरायलीहरू बसोबास गर्ने गोसेन प्रदेश आखिरी 3 विपत्तिहरूबाट बचे थिए, तर यस अन्तिम विपत्तिबाट बच्न सक्दैनथे यदि तिनीहरू हरेक आफ्नो घरको चौकासको माथिल्लो भागमा बलिदानको पाठाको रगत लगाउँदैन थिए भने। अनि तिनीहरूले त्यो गरे पनि हरेक मिश्रीहरूले पनि इसरायलीहरूको नमुनाको पछ्याउन सक्थे। तिनीहरूले आफ्नो घरको चौकासमा रगत लगाउन सक्थे र परमेश्वरलाई विश्वास गर्न सक्थे, र मृत्यु ल्याउने स्वर्गीय दूतले उसको घरको पहिलो वा जेठो सन्तानलाई छोडिदिने थिए। मित्र, कुनै दिन धेरै क्रिस्चियन हुँ भनाउँदा व्यक्तिहरूको निम्ति चकित पर्न गइरहेको छ। जब तिनीहरू यो कुरा पत्ता लगाउनेछन् कि तिनीहरू कुन चर्चका सदस्य हुन् भनी प्रभुले सोध्ने छैनन्। यदि तपाईँले ख्रिस्टलाई आफ्नो उद्धारकर्ताको रूपमा ग्रहण गर्नुभएको छ भने पवित्र आत्माले तपाईँलाई विश्वासीहरूको बदनमा बप्तिस्मा दिनुहुनेछ र तपाईँ सत्य चर्च वा कलिसियाको सदस्य हुनुहुनेछ। पद 29 र 30 भनिएको छ, मध्यरातमा सिंहासनमा बस्ने फिरुनको जेठा छोरादेखि लिएर कैदखानामा हुने कैदीको छोरो जेठो छोरो र सबै गाई वस्तुहरूका पहिले जन्मेका समेतलाई गरी मिश्रमा सबै पहिले जन्मेकालाई परमप्रभुले मान्नुभयो। तब फिरुन तिनका सबै भारदारहरू र सारा मिश्रहरू राति नै उठे औ मिश्रमा ठुलो रुवावासी भयो किनकि त्यहाँ एउटा नमरेको कुनै घर थिएन। यो अन्तिम दण्डले हरेकको घरमा पहिलो वा जेठो सन्तानलाई दाबी गर्यो। यस पोइन्टसम्म परमेश्वरले मानव जीवनलाई छुनुभएको थिएन तर अहिले उहाँ यो गर्नुहुन्छ। तर यो नभन्नुहोस् कि परमेश्वर हत्यारा हुनुहुन्छ। अयुबले भन्न सके परमेश्वरले दिनुहुन्छ अनि परमेश्वरले लानुहुन्छ। परमप्रभुको नाउँको धन्य होस् जसले जीवनको सृष्टि गर्छ उहाँसँग जीवनलाई लाने अधिकार छ। यसपछि हामी निम्न पदहरूमा देख्छौँ इसरायलहरूलाई मिश्रबाट बाहिर निकाली ल्याइँदछ। त्यस रातमा फिरुन उठे। पद 31 र 32 भनिएको छ, तिनले राति नै मोसा र हारुनलाई बोलाउन पठाएर भने, तिमीहरू इसरायलहरू सबै मेरा प्रजाहरूका बीचबाट निक्लेर गइहाल र तिमीहरूले भने बमोजिम परमप्रभुको सेवा गर। तिमीहरूले भने बमोजिम आफ्ना आफ्ना भेडा बाख्रा र गाई गोरु लिएर गइहाल, मलाई पनि आशीर्वाद देऊ। फिरुनले अन्तिममा तिनीहरूलाई जान दिन करै लाग्यो। अहिलेसम्म फिरुन मोसाको निवेदनको माको स्वीकार गर्न अइच्छुक थिए तर यस विपत्ति तिनी कहाँ पुग्यो र उसको छोरालाई पनि छुयो। परमेश्वरले आफ्नो चाल पहिलो वा जेठो सन्तानलाई छोएर आरम्भ गर्नु भएन, बरु उहाँले फिरुनसँगको सङ्घर्ष हारुनको लौरो गोही बनाउनु भएर आरम्भ गर्नुभए थियो। यदि फिरुनले परमेश्वरलाई विश्वास गरेका भए इसरायलका सन्तानहरूले त्यस मुलुक छोड्न सक्थे र तिनले आफ्ना जनताहरूलाई साथै आफैलाई परमेश्वरको दण्ड पर्नबाट बचाउन सक्थे। त्यसकारण दोष परमेश्वरलाई जाँदैन, यो फिरुनमै जान्छ। पद 33 भनिएको छ, अनि मिश्रीहरूले इसरायलहरूलाई देशबाट झट्टै पठाउन हतार गरे किनकि तिनीहरूले भने, हामी त सबै मरेका मानिस झैँ भयौँ। मिश्रीहरूले थाहा पाएनन् कि कहाँ चाहिँ परमेश्वरको दण्डको अन्त हुनेछ। परमेश्वरले तिनीहरूका पहिलो सन्तानलाई लिनुभयो, अब उहाँ अर्को के विपत्ति लिनु हुनेछ? सम्भवत उहाँले हरेक मिश्रीहरूमाथि मृत्यु ल्याउनु हुनेछ। त्यसकारण फिरुनले र अरू मानिसहरूले चाँडै त्यस मुलुकबाट इसरायलीहरू जान सक्छन् भनेर तिनीहरूलाई अनुमति दिए किनभने तिनीहरू आफ्नो जीवन नष्ट भइजाला भनी डराएका थिए। पद 34 र 35 भनिएको छ, अनि इसरायलीहरूले आफ्ना आफ्ना मुछेको पिठो खमिर हाल्न अघि नै उठाए किनभने तिनीहरूले आफ्नो आफ्नो मुछ्ने भाँडाहरू लुगामा बाँधेर कानमा हालिसकेका थिए। औ मोसाले भने, बमोजिम इसरायलीहरूले गरे र तिनीहरूले मिश्रहरूलाई सुनका गहना र चाँदीका गहना र लुगाफाटा मागे। मित्र, परमेश्वरले मिश्रहरूको आँखाको अगाडि इसरायलीहरूलाई साथ दिनुभयो ताकि जब तिनीहरूले मिश्रहरूसँग मागे तिनीहरूलाई आफ्नो माग र आवश्यक अनुसार सबै कुरा दिए। यो चाहिँ सालौँ वर्ष दासत्वमा काम गरेको मजदुरी ज्याला जम्मा गर्ने परमेश्वरले दिनुभएको आज्ञा थियो। पद 37 भनिएको छ, तब इसरायलीहरू रामसेसबाट हिँडेर सुकोतमा आए। केटाकेटीहरू छोडेर करिब 600,000 पैदल हिँड्ने मानिसहरू थिए। ओ, मिश्रमा थुप्रै इसरायलीहरूको सङ्ख्या भएको रहेछ। करिब 400 वर्ष पहिले याकुब आफ्नो 70 परिवार लिएर झरेका थिए, अहिले यति धेरै सङ्ख्यामा छन्। अहिले तिनीहरू परिवारको रूपमा होइन तर राष्ट्रको रूपमा बाहिर निस्किआए। तब हाम्रो ध्यान आकर्षण अर्को चाखलाग्दो कुरामा तुरुन्तै जान्छ। पद 38 भनिएको छ, तिनीहरूका साथमा एक मिश्रित दल पनि लागे औ भेडा बाख्रा गाई गोरु वस्तु भाव गरी ठुलो संख्यामा गए। मिश्रलाई छोड्ने इसरायलीहरू बाहेक तिनीहरूसँग एक मिश्रित दल पनि लागे अनि इसरायलको क्याम्पमा तिनीहरू समस्याको कारण बन्नेछन्। हामी तिनीहरूको बारेमा गन्तीको पुस्तकमा धेरै विवरणसहित सिक्नेछौँ कि मिश्रित दल समस्या खडा गर्नेहरू हुन्। वास्तवमा तिनीहरू अन्तर्विवाहबाट निस्केका व्यक्तिहरू थिए। मिश्रित पुरुषले यहुदी स्त्री विवाह गरे र हेब्रूले मिश्री स्त्री विवाह गरे। अब यस्तो परिवारको सन्तानले यो निर्णय बनाउनु परेको थियो कि तिनी इसरायलीहरूसँग मिश्र छोडेर जाने कि मिश्रीहरूसँगै मिश्रमा रहने। अनि यी धेरै मिश्रित दलले मिश्र छोडे र धेरै त्यही मिश्रमा रहे। ती व्यक्ति जसले मिश्र छोडे तिनीहरू बारम्बार चकित हुन्थे कि तिनीहरूले गलत निर्णय त बनाएनन्। अनि जब समस्या र कठिनाई आयो तिनीहरू नै गुनासो गर्ने पहिला व्यक्तिहरू थिए। वास्तविक शब्दको अर्थमा तिनीहरू इसरायलीहरू थिएनन्। अनि आज चर्चमा धेरै वास्तविक क्रिस्चियनहरू छैनन् र तिनीहरू नै चर्चमा समस्या खडा गर्छन्। पद 39-42 भनिएको छ, अनि तिनीहरूले आफूसित मिश्रबाट ल्याएका मुछेको पिठोको खमिर नहालेको रोटी बनाए किनभने त्यो अझसम्म खमिरी भएको थिएन। तिनीहरू मिश्रबाट धपाइँदा आफ्नो निम्ति भोजन बनाउने पनि तिनीहरूले समय पाएका थिएनन्। इसरायलीहरू मिश्रमा प्रवास गरेका 430 भएको थियो। 430 बितेकै दिन परमप्रभुका सम्पूर्ण दल मिश्रबाट बाहिर निस्के। तिनीहरूलाई मिश्रबाट निकालेर ल्याउनु भएको कारण त्यो रात परमप्रभुको निम्ति उत्सव मनाउनु पर्नेछ। यो परमप्रभुको रात हो जो सबै इसरायलीहरूले आफ्ना पुस्तौँ पुस्तासम्म मनाउनु पर्नेछ। निस्तार चाडको उत्सव मिश्रबाट इसरायलीहरूको प्रस्थानतिर जान्छ। तिनीहरूले कहिले पनि परमेश्वरले तिनीहरूको निम्ति गरिदिनु भएको महान छुटकाराको काम बिर्सन हुन्न थियो, तर तिनीहरूले यसलाई बिर्सनेछन्। हामी यो कुरा पछिबाट देख्नेछौँ। पद 47-48 भनिएको छ, इसरायलका सारा समुदायले त्यो पालन गरोस्। तँसित प्रवास गर्ने कोही परदेशी छ र परमप्रभुको निस्ता चाड मान्न त्यसले इच्छा गर्छ भने त्यसको घरका सबै पुरुषको खतना होस्, तब मात्र तिनीहरूले त्यो चाडमा भाग लिन सक्छन्। तब त्यो देशमै जन्मेको जस्तो हुनेछ, तर कुनै खतना नभएको मानिसले त्यो नखाओस्। परमेश्वरका यी मानिसहरूसँग विश्वासद्वारा आफैलाई पहिचान गर्नेहरूले मात्र यसको पालनमा भाग लिन सक्थे। यदि कुनै अन्य जाति आफैले इसरायलीहरूसँग विश्वासमा पहिचान हुन चाहन्थे पनि तिनलाई स्वागत गरिन्थ्यो। पद 49-51 भनिएको छ, स्वदेशी र तिनीहरूका बीचमा प्रवास गर्ने परदेशीको निम्ति समान व्यवहार हुनेछ। परमप्रभुले मोसा र हारूनलाई आज्ञा गर्नु भए अनुसार सारा इसरायलीहरूले गरे। ठिक त्यही दिन इसरायलीहरूलाई तिनीहरूका सम्पूर्ण दल गरी परमप्रभुले निकालेर ल्याउनु भयो। कहाँ केबाट निकालेर ल्याउनु भयो? मिश्रबाट, दासत्वको बन्धनबाट तिनीहरूलाई निकालेर ल्याउनु भयो। उही सामर्थी शक्तिमान परमेश्वर जसले इसरायलीहरूलाई मिश्रको दासत्वबाट छुटकारा दिएर निकाली ल्याउनु भयो, उही परमेश्वरले आज हामीलाई शैतानबाट, पापबाट र संसारबाट निकाल्न सक्नुहुन्छ यदि हामी उहाँलाई पूर्ण रूपमा विश्वास र भरोसा गर्छौँ भने।
सुनना संसारैमा
आजको यो बाइबल अध्ययनमा सम्मिलित हुनुभएको लागि धन्यवाद। आशा गर्दछौँ यस कार्यक्रमद्वारा आशिषित हुनुभयो। श्रोता, यदि तपाईँहरू परमेश्वरको वचनको बारेमा अधिक जानकारी चाहनुहुन्छ या तपाईँहरूको कुनै प्रार्थनाका विषयहरू र सुझावहरू छन् भने साथै सितैमा पुस्तक पुस्तिकाहरू प्राप्त गर्न चाहनुहुन्छ भने हाम्रो यस ठेगानामा पत्रचार गर्नुहोला। हाम्रो ठेगाना नेपालमा यस प्रकार छ: मुक्तिको मार्ग, पोस्ट बक्स नम्बर 32, भुटवल, रूपन्देही लुम्बिनी नेपाल। मुक्तिको मार्ग, पोस्ट बक्स नम्बर 32, भुटवल, रूपन्देही लुम्बिनी नेपाल। अनि भारतमा मुक्तिको मार्ग विश्ववाणी
जिपिओ बक्स नम्बर 87, सिलगढी 734401।
मुक्तिको मार्ग
विश्ववाणी जिपिओ बक्स नम्बर 87, सिलगढी 734401।
लौ त मित्र, आजलाई यही नै हामी बिदा चाहन्छौँ।
अर्को कार्यक्रममा फेरि हामी तपाईँसँग भेट हुनेछौँ। तबसम्मलाई नमस्कार। Oh, oh, oh.